रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 परिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपति समक्ष पेश गर्ने। जनता र देशलाई केन्द्रमा राखेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूलाई सभापति रवि लामिछानेको निर्देशन। निर्वाचनको समीक्षा, महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठक पर्सि बस्दै। मध्यपूर्वमा युद्ध जारी, पछिल्लो आक्रमणमा इरानका गुप्तचर मन्त्री मारिएको इजरायलको दावी। र आजदेखि शुरू शहीद स्मारक एन्फा महिला लीग फुटबलमा संकटा क्लबको विजय शुरूआत। उद्घाटन खेलमा न्यूरो टीम एनआरटी 4-0 गोलले पराजित।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 निर्वाचन परिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भोलि दिउँसो राष्ट्रपति पौडेल समक्ष प्रतिनिधि सभा निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्ने बताउनुभयो। यसअघि प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित 110 सांसदलाई भोलि नै प्रमाणपत्र प्रदान गरिने भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले कानूनमा तोकिएको क्लस्टर अनुसार गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो। राष्ट्रपति समक्ष निर्वाचन परिणाम सहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान 2072 धारा 76(1) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्नेछ। सम्पन्न आम निर्वाचनबाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 नजिकको स्थान प्राप्त गरेको छ। सजिलो बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले सहजै सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, महत्वपूर्ण कानून निर्माण, बजेट, विकास आयोजना लगायतका कामहरू सहजै गर्न सक्ने भए पनि संविधान संशोधन गर्ने गरी 2/3 जनादेश भने उसले प्राप्त गर्न नसकेको संविधानविदहरूको भनाई छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
275 सदस्यीय संघीय संसदको प्रतिनिधि सभामा 2/3 लागि आवश्यक 184 सीट मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट प्राप्त गरेको छ। प्रत्यक्षतर्फ 125 सीट जितेको रासपाले समानुपातिकतर्फ 57 सीट प्राप्त गर्यो। नयाँ संविधान आएपछिको निर्वाचनमा कुनै एक दलले मात्र बहुमत नपाउँदा विगतका सरकारहरू अस्थिर भएको र यो निर्वाचन प्रणालीबाट बहुमत आउन सक्दैन, त्यसैले राजनीतिक स्थिरता हुन नसकेको भन्ने भाष्यलाई यसपटकको निर्वाचनमा रासोपाले 2/3 नजिकको बहुमत ल्याएर गलत साबित गरिदिएको छ। बहुमत प्राप्त गरेका कारण अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले सहजै सरकार गठन गर्ने, सुशासनका लागि काम गर्ने, महत्वपूर्ण कानून निर्माण गर्ने, बजेट, विकास आयोजना लगायतका सम्पूर्ण क्षेत्रमा सहजै काम गर्न सक्छ। तर संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी विरूद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने भए पनि 2/3 बहुमत प्राप्त नभएका कारण संसदबाट पारित गर्न भने उसको मात्र मतले पुग्न नसक्ने अवस्था छ। त्यसका लागि उसले प्रतिनिधि सभाका अन्य दलको सहयोग लिनुपर्नेछ। संविधानविद खिमलाल देवकोटा।
प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हुनाले सुशासनलाई व्यवस्थित गर्नका निम्ति स्थिर सरकार र बहुमतको सरकार, यो दुईटा कुरा चाहिँ गर्न सक्छ। कानून निर्माण चाहिँ सम्भव छ। प्रतिनिधि सभाले पास गरेको कानून राष्ट्रिय सभाबाट पनि पास गर्नुपर्छ। जेन्युन कुराहरू लिएर आयो भने राष्ट्रिय सभाले रोक्ने भन्ने कुरा हुन्छ जस्तो लाग्दैन। अहिले तत्कालका निम्ति जनताले खोजेको सुशासन सुशासन, जेन्जी मुभमेन्टको नारा सुशासन, यो दुईटा कुराका निम्ति अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको जनमत पर्याप्त छ भन्ने मलाई लाग्छ।
जेन्जी आन्दोलन अघि र पछि उठ्दै आएको प्रत्यक्ष कार्यकारीको व्यवस्था, प्रदेश सभा खारेजी लगायतका विषयका लागि संघीय संसदको दुवै सदनमा दुई तिहाई मत आवश्यक पर्छ। संविधानको धारा 274 चारवटा विशेष, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्तामा प्रतिकूल हुने गरी बाहेकका विषयमा संविधान संशोधन गर्न सक्ने व्यवस्था गरेको छ। दुई तिहाईका लागि प्रतिनिधि सभामा दुई सदस्यको कमी र राष्ट्रिय सभामा प्रतिनिधित्व नभएका कारण रासोपालाई दुई सदनमा दुई तिहाई पुर्याउन अन्य दलहरूसँगको सहकार्य र राजनैतिक सम्झौता गर्नुपर्ने बाध्यता रहेको विज्ञहरू बताउनुहुन्छ। फेरि संविधानविद देवकोटा,
संविधान संशोधन अनि अहिलेसम्म स्थापित प्रणालीमा संशोधन, ती चिजहरू सम्भव छैन। अरू दलहरूसँग मिलेर गर्न सक्ने कुराका निम्ति त संविधानले रोक्दैन। तपाईँले दुई तिहाई बनाउन संघीय संसदको दुवै सदनको, त्यसपछि प्रदेशहरूको 7 प्रदेश मध्ये 4 प्रदेशको समर्थन लिनुहोस्, यति गर्नुभयो भने तपाईँले संविधान संशोधन गर्न सक्नुहुन्छ। तर त्यो सिङ्गो म्यान्डेट चाहिँ सिङ्गल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्रै प्राप्त भएन।
संविधानको धारा 274(8) भनिएको छ, विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित गर्नुपर्नेछ। यसले संघीय संसदको दुवै सदनले दुई तिहाईले पारित गरेको अवस्थामा मात्रै संविधान संशोधन गर्न सकिन्छ। यसका लागि प्रतिनिधि सभामा पनि दुई तिहाई पुग्न नसकेको र राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेका कारण त्यो सम्भव देखिँदैन। संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द आचार्य,
संघीय संसदको दुवै सदनमा तत्काल कायम रहेको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भयो भने संविधान संशोधन हुन्छ, अन्यथा चाहिँ संविधान संशोधन हुन सक्दैन। कम्तीमा दुई तिहाई चाहिँ सदस्य चाहियो राष्ट्रिय सभामा, तल त चाहियो दुई तिहाई।
यस्तै संविधानको धारा 274 नै प्रदेशको सीमा हेरफेर र अनुसूचित 6 विषयमा हेरफेर गर्न प्रदेश सभाको अनुमति अनिवार्य गरेको छ। राष्ट्रिय सभासँगै प्रदेश सभामा समेत रासोपाको उपस्थिति नै नभएको हुँदा रासोपाले अहिलेको अवस्थामा संविधान संशोधन गर्न सक्ने देखिँदैन। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीको योजना समग्र देशको विकास गर्नु रहेको बताउनु भएको छ। रासोपाद्वारा नवनिर्वाचित सांसदका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गर्नुभयो। रासोपालाई जनताले कानून बनाउने जिम्मेवारी दिएका भन्दै सभापति लामिछानेले कानून निर्माताका रूपमा गहन जिम्मेवारी छन् भन्ने सबैले बुझ्नुपर्ने धारणा राख्नुभयो। सभापति लामिछानेले आफूलाई केन्द्रमा राखेर नभई जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो।
विभिन्न राजनीतिक पृष्ठभूमिबाट रासोपा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईँहरूले कहीं कतै तपाईँले लघुतावास राख्नै पर्दैन। हृदय ठूलो पारेर हामीले तपाईँहरूलाई स्वागत गरेका छौं। खालि यति हो कि पुरानो प्रवृत्तिबाट तपाईँ टकटकिएर आउनुपर्ने हुन्छ, किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त शहीदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का खुलबुलका रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। तपाईँ हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट कुनै क्रियाकलापबाट हुनुहुँदैन।
सभापति लामिछानेले विशेष परिस्थितिमा जनताले रासोपालाई विश्वास गरेकोले जिम्मेवारी बोध गरी काम गर्न सबैलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले पार्टीले उठाएको राइट टू रिकलको व्यवस्थालाई यसपटक कडाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिँदै अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न सबैलाई मार्ग निर्देश गर्नुभयो। सभापति लामिछानेले अब सुशासनको क्षेत्रमा नयाँ मानक कायम हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई देशको संविधान, संसदको नियमावली र पार्टीको विधान अनुसार मुलुक र जनताप्रति इमान्दार भएर काम गर्न आग्रह गर्नुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक पर्सि शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा शुक्रबार दिउँसो 1 बजे बस्ने बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने जनाइएको छ। काठमाडौँ उपत्यकामा आज परम्परागत घोडे जात्रा पर्व मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा आज टुनीखेलमा आयोजित घोडे जात्रा 2082 समारोहमा सहभागी हुनुभयो। सो अवसरमा घोडा दौड़, घोडा जम्प लगायत विभिन्न रोचक कला प्रदर्शन गरिएको थियो। प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो। समारोहमा उपराष्ट्रपति रामचाहे प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिनुभएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, वर्षमान पुन लगायत नेताहरू आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुग्नु भएको थियो। उहाँहरूबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनैतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। त्यसै गरी प्रधानमन्त्री कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सम्पन्न निर्वाचन, संसद सञ्चालन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रूद्राभिषेक पूजा गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्य देव पशुपतिनाथलाई धन्यवाद स्वरूप उक्त पूजा गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गर्नुभयो। उहाँले मुलुकभर सबै नेपाली बीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भन्ने कामना पनि गर्नुभयो। पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुभाष जोशी लगायतको सहभागिता रहेको थियो। बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका क्षेत्रका किसानहरू पछिल्लो समय स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। करिब तीन महिनामै उत्पादन हुने र राम्रो मूल्य पाइने भएकाले किसानले यसलाई नगदे बालीको रूपमा रोजेका हुन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर एक च्यामा गाउँका सर्फराज बस्नेतले दुई वर्ष अघि 5 कट्ठा जमिनमा 9,000 स्ट्रबेरीका बिरूवा लगाएर खेती शुरू गर्नुभयो। करिब 6 लाख रूपियाँ लगानीमा उहाँले 25 क्विन्टल स्ट्रबेरी उत्पादन गरी 9 लाख रूपियाँ आमदानी गर्नुभयो।
6.5 लाख बराबरको लगानी हो। हामीले झन्डै 15 क्विन्टल उसमा डेटा राखेर बेच्दाखेरि 6.5 बेचे पनि हामीले 9 लाख बराबरको कारोबार गरेका थियौँ।
बस्नेतकी श्रीमती शारदा बस्नेतले यही व्यवसायबाट 5 जनाको परिवार पाल्दै आएको बताउनुहुन्छ।
ठिकै भए, छोराछोरी पढ्दैछन्, तिनीहरूलाई पढाउन चाहिँ लोनहरू ऋणहरू लिनु परेको छैन।
45 डिग्रीसम्म तापक्रम पुग्ने बाँकीमा पनि किसानले पछिल्लो दुई वर्षदेखि स्ट्रबेरी खेती सफलतापूर्वक गर्दै आएका छन्। परम्परागत खेती भन्दा छिटो उत्पादन हुने र राम्रो मूल्य पाइने भएकाले नगदे बालीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। कोहलपुरका हेमन्त थापाले पनि दुई वर्षदेखि स्ट्रबेरी खेती गर्दै आउनु भएको छ।
यो फल मध्य पहाडी क्षेत्र र हिमाली क्षेत्रमा चिसो ठाउँमा हुने फल भए तापनि हामीले तराईमा पनि चिसो समयलाई सदुपयोग गरेर यो फललाई लगाएर ट्रायल गर्दाखेरि सफल भयो। व्यावसायिक रूपमा गर्न सकिन्छ भन्ने हिसाबले तराईमा चाहिँ लगाउने गरियो।
तराई क्षेत्रमा पनि लटरममै स्ट्रबेरी खेती भएको सुनेपछि खेतमै पुगेर फल किन्नेको संख्या बढेको छ। कोहलपुरकी निना चन्द किसानलाई सरकारले सहयोग र सहुलियत दिन सके युवा रोजगारीको समस्या केही हदसम्म समाधान हुने उहाँको भनाइ छ।
कृषकहरूलाई लगानी गरिदिने, युवाहरू बाहिर जान नपरोस्, बेरोजगार पनि हुँदैन, यसरी गर्दाखेरि सरकारले अलिकति ध्यान आकर्षण गरिदियोस्।
सरकारले उत्पादनदेखि बजार व्यवस्थापनसम्म सहयोग गर्न सके युवाको रोजगारी समस्या समाधान हुने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
काठमाडौँ महानगरपालिकाबाट करिब 8 वर्षको अवधिमा 2,919 जना सड़क आश्रित मानिसको उद्धार गरिएको छ। कामपाले विक्रम सम्बत 2074 मंगिर 1 गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सड़क आश्रित मानव व्यवस्थापनको काम शुरू गरेको हो। आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएका मध्ये 315 जनाको मृत्यु भएको छ, 713 जनालाई पारिवारिक पुनर्मिलन र 336 जनालाई सामुदायिक पुनर्मिलन गराइएको जनाउँदै उहाँले उद्धार गरिएका मध्ये अहिले आश्रमको संरक्षणमा 268 जना रहेको बताउनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा जापानिज इन्सेफलाइटिस विरूद्ध सञ्चालन भइरहेको विशेष खोप अभियान अन्तर्गत हालसम्म 46,778 जनाले खोप लगाएका छन्। जिल्लामा जापानिज इन्सेफलाइटिसको संक्रमण दर पछिल्लो वर्षमा बढ़दै गएपछि 35 वर्षमाथिको नागरिकलाई लक्षित गरी यही चैत 1 गतेदेखि 5 गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले पछिल्लो आक्रमणमा इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दावी गरेको छ। इरानले खातिब मारिएको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। यसअघि इजरायली आक्रमणमा आफ्ना सुरक्षा प्रमुख अली लारिजानी मारिएको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार तीव्र बनाएको छ। यसैबीच इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण जारी राखेको छ। पाकिस्तानको जेलबाट रिहा भएका करिब 300 जना अफगान नागरिकहरू अफगानिस्तान फर्केको टोलो न्यूजले जनाएको छ। टोलो न्यूजको रिपोर्टका अनुसार ती व्यक्तिहरू कान्दहार प्रान्तको स्पिन बोल्जक सीमा नाका पार गरेर स्वदेश प्रवेश गरेका थिए। कैदीहरूलाई एक दिनदेखि लगभग 2 महिनासम्म विभिन्न अवधिका लागि पाकिस्तानी जेलमा राखिएको बताइएको छ। अफगानिस्तान फर्किएपछि उनीहरूलाई दर्ता तथा सूचित गरी स्पिन बोल्डक सीमा नाकामै प्रारम्भिक मानवीय सहयोग प्रदान गरी आफ्नो गृह प्रान्तमा फर्कन सहयोग गरेको समेत टोलो न्यूजले रिपोर्ट गरेको छ। मध्यपूर्वमा चर्किएको युद्ध र बढ़दो भू राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्यलमा परेको छ। बेजिङले वाशिङटनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समय तारिका सार्वजनिक गर्न भने मौनता अपनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा दुवै देशबीच ट्रम्पको सम्भावित भ्रमणबारे संवाद जारी रहेको बताउनुभयो। यद्यपि उहाँले मिति वा औपचारिक तालिकाबारे कुनै स्पष्ट जानकारी दिन अस्वीकार गर्नुभयो। शुरूमा मार्च 31 तय गरिएको यो भ्रमण अमेरिका चीनबीच बढ़दो रणनीतिक र व्यापारिक प्रतिस्पर्धाको सन्दर्भमा निकै महत्वपूर्ण मानिएको थियो। विशेष गरी ट्रम्प प्रशासनको आक्रामक भन्सार नीतिले दुई देशबीचको सम्बन्ध थप जटिल बनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा हाल उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। नागरिक लगानी कोषको 36 वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याज दर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्दले नेपालको आपूर्ति श्रृंखलामा असर पर्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसलाई समाधान गर्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। समान प्रकृतिको आमदानी तथा सामाजिक सुरक्षा सम्बन्धी रकममा न्यून कर लगाउनु पर्नेमा अर्थमन्त्री खनालले जोड़ दिनुभयो। कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै नागरिक लगानी कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो। विश्व बैंकले ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनका लागि 85 मिलियन अमेरिकी डलर अर्थात करिब 12.5 अर्ब रूपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रूपन्देही कपिलवस्तु र नवलप्रासी जिल्ला समेट्ने गरी ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकको यही मार्च 13 तारीकमा वाशिङटनमा भएको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको हो। नेपालको शहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालय मार्फत अगाडि बढ़ाइएको यो परियोजना कार्यान्वयन गर्न 12 अर्ब 35 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट लाग्ने अनुमान गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। विश्व ब्याङ्कले ऋण दिने निर्णय गरेपछि अब नेपाल सरकारलाई केही दिनमै औपचारिक जानकारी गराउने र मन्त्री परिषद बैठकले ऋण स्वीकार गरेपछि परियोजना कार्यान्वयनमा जाने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिनुभयो। ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना नेपाल सरकारको शहरी विकास मन्त्रालयको नेतृत्वमा संस्कृति पर्यटन तथा नागरिकको उड्डयन मन्त्रालय लुम्बिनी प्रदेश सरकार सम्बन्धित स्थानीय तह र विश्व ब्याङ्कको सहयोगमा कार्यान्वयन हुने एक समग्र पर्यटन पूर्वाधार तथा सम्पदा संरक्षण सम्बन्धी कार्यक्रम हो। नेपाल विद्युत प्राधिकरणले जर्मन सरकारको सहयोगमा लेखनाथ दमौली 220 केवी प्रसारण लाइन परियोजनाको निर्माण कार्य शुभारम्भ गरेको छ। बुधबार तनहुँको दमौली सब स्टेशनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव साके, नेपालका लागि जर्मन राजदूत उडो बोल्ज, केएफडब्ल्यू विकास बैंकका बंगलादेश तथा नेपाल निर्देशक माइकल सुमसर लगायतका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनुभएको थियो। जर्मन सरकारको केएफडब्ल्यू विकास बैंक मार्फत वित्त पोषित त्यस परियोजना अन्तर्गत करिब 45 किलोमिटर लामो 220 केवी डबल सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ग्यास इन्सुलेटेड सब स्टेशन स्थापना गरिनेछ। कैलाली भन्सार कार्यालय धनगढ़ीले 8 महिनाको अवधिमा 5 अर्ब 40 करोड़ 67 लाख राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिणाममा राजस्व संकलन गरेको जनाएको छ। त्यस भन्सार कार्यालयलाई भन्सार विभागले चालू आर्थिक वर्षका लागि 9 अर्ब 71 करोड़ 15 लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ।
शहीद स्मारक महिला लीगमा संकटाले उत्कृष्ट शुरूआत गरेको छ। च्यासल मैदानमा भएको उद्घाटन खेलमा संकटाले न्युरो टीम एनआरटीलाई 4-0 गोलले हरायो। संकटाको जितमा विदेशी खेलाड़ीको प्रदर्शन अब्बल रह्यो। खेलको 28 मिनटभित्र संकटाले 3 गोल गर्यो। 5 मिनटमा विन थिङ टुङले गोलको खाता खोलिन्। उनी म्यानमार राष्ट्रिय महिला टोलीकी कप्तान हुन्। खेलको 36 मिनटमा लुसिया लीला जोस मिकिमिलले संकटाको अग्रता दोगुना पारिन्। 28 मिनटमा सुक्रिया मियाले गोल गर्दा संकटाले पहिलो हाफमा 3-0 गोलको अग्रता बनायो। एनआरटी दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। 52 मिनटमा क्लिनराबल ओकुसु अमनकाले संकटाका लागि 4th गोल गरिन्। यो सँगै संकटा 4-0 जित दर्ता गर्न सफल भयो। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेको छ। ललितपुर स्थित च्यासल रंगशालामा सम्पन्न दोस्रो खेलमा आर्मीले झापा फुटबल क्लबलाई 5-0 गोलको फराकिलो अन्तरले पराजित गर्यो। आर्मीको जितमा अञ्जना टुलुङ राईले 2 गोल गरिन् भने दिपा साई, हिमा चौधरी र तुलसा भोराले समान 1-1 गोल थपे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै 5 गोल गर्न सफल भयो। यस जितसँगै आर्मीले पहिलो खेलमा 3 अङ्क जोड्दै लिग तालिकामा शीर्ष स्थानमा कब्जा जमायो। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले बेल्जियमको यू T20 लिग खेल्ने भएका छन्। लिज रेड ल्यान्सले सन्दीपलाई टोलीमा भित्राएको हो। उनलाई क्लबले ड्राफ्ट अघि नै प्री साइन गरेको जनाएको छ। ईयू T20 लीग बेल्जियमको पहिलो फ्रेन्चाइज लीग क्रिकेट लीग हो। बेल्जियम क्रिकेट फेडरेशनले टेस्टियो लिजेन्स स्पोर्ट्स LLC साझेदारीमा आयोजना हुन लागेको लीग आगामी जून 6 देखि 14 जूनसम्म चल्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको पहाड़ी र हिमाली भूभाग लगायत गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 26.8 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 9.3 डिग्री सेल्सियस, पोखराको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 11.1 डिग्री सेल्सियस, दिपालको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 परिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपति समक्ष पेश गर्ने। जनता र देशलाई केन्द्रमा राखेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूलाई सभापति रवि लामिछानेको निर्देशन। निर्वाचनको समीक्षा, महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठक पर्सी बस्दै, मध्यपूर्वमा युद्ध जारी, पछिल्लो आक्रमणमा इरानका गुप्तचर मन्त्री मारिएको इजरायलको दावी, र आजदेखि शुरू शहीद स्मारक एन्फा महिला लीग फुटबलमा संकटा क्लबको विजयी शुरूआत, उद्घाटन खेलमा न्यूरो टीम एनआरटी 4-0 गोलले पराजित। इसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।